श्रुति सम्वेकका साथमा शिक्षाका लागि नयाँ गन्तव्य यालापी कलेज अफ बिजनेस म्यानेजमेन्ट तिनकुने गैरीगाउँ काठमाडौँ। बीएचएम र एमबीए अध्ययनका लागि यालापी कलेज। नमस्कार, उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेकमा प्राविधिक साथी मनोज विष्टसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको शुक्रबारको श्रृङ्खलामा हामी विगत केही सातादेखि अमर न्यौपानेको उपन्यास सेतो धरतीको वाचन सुन्दै आएका छौं। सेतो धरती अमर न्यौपानेको मदन पुरस्कार प्राप्त उपन्यास हो। यो उपन्यासको 12 श्रृङ्खलासम्म हामीले गएको साता सुन्यौं। 12 श्रृङ्खलासम्म आइपुग्दा ताराले स्वामीजीसँग निकै नजिक र आफ्नोपनको महसुस गरेकी छिन्। अब के हुन्छ सुनौ सेतो धरतीको 13 श्रृङ्खला पृष्ठ 248। सबै भन्छन् स्वामीजीको साह्रै कडा नियम छ। राजाको नियम भन्दा पनि कडा छन् स्वामीजीका नियम। त्यसैले सबै उनीसँग डराउँछन्। म पनि डराउँछु, तर प्रेमपूर्वक डराउँछु। उनलाई भेट्दा गोविन्दलाई भेटे जस्तै लाग्छ। सायद आफैले पनि थाहा नपाउने गरी गोविन्दलाई मैले उनमा आरोप गरेकी होला। एकपटकको कुरा, हामी सबै उहाँको प्रवचन सुन्न तयार भएर बसेका थियौँ। त्यो बेला बाहिरका तीन चारजना राम्रा तरुणी आइमै पनि आएका थिए। श्रृङ्गार र गहनाले सजिएका हरर र बास्ना आएको थियो तिनका शरीरबाट। ती देवघाट बाहिरबाट आएका रहेछन्। तिनलाई के थाहा, सरासर गएर स्वामीजीलाई बडो श्रद्धाले डोगे। केही समय त स्वामीजी कालो निलो आकुल व्याकुल भएर बोल्नै सकेनन्। त्यसपछि आँखा चिम्लिए, आफ्ना साना आँखाका साना ढोका ढ्याक ढ्याक पारेर खोले अनि कड्किए। यसरी छोएपछि मेरा पसिनाका धारा छोड्छन्, मलाई कस्तो हुन्छ भन्ने कुरो यी खुम्रीहरूलाई के थाहा। गइहाल तिमीहरू यहाँबाट, आऊ आफ्नै पोइला गएर छो। ती त साह्रै डराए तर गइहाल्न सकेनन्। हामी पनि डरायौँ, फेरि कड्किए, तिमीहरू नगई म प्रवचन गर्न सक्दिन, जान्छौ कि लट्ठी लाम। त्यसपछि त ती खोरबाट बाख्रा बाहिर निस्किएछ निस्केर गए। हामी सबैलाई नमज्जा लाग्यो। त्यसपछि बल्ल स्वामीजीले प्रवचन गर्न थाले। प्रवचन सकिएपछि उनले शान्त भएर भने, अघि मैले ती आइमेहरूलाई रिसाएर के भने, तिनले बडो नमज्जा माने होलान्। तिनले मतिर फर्केर भने, जाजा तारा तिनीहरू कहाँ पुगे भेटेर नरिसाउनु भन् र स्वामीजीले भेट्न खोज्नु भएको छ अरे भनेर पठाइदिए। जति गर्मी गए पनि कहिल्यै ताप्दैनन् रुखका जरा आँगा र पातहरू। लाग्छ सबैभन्दा महान तपस्वी र ज्ञानी भनेका यिनै रुखहरू हुन्। रुखहरूको ध्यान कसैले भङ्ग गर्न सक्दैन, कसैले छोएर तिनमा क्रोध जगाउन सक्दैन, कसैले तिनका हात जस्ता हाँगा नै काटे पनि तिनको ध्यान भङ्ग हुँदैन। यति धेरै ज्ञानका प्रवचन गर्ने स्वामीजीहरू भने ग्रीष्म ऋतुको प्रचण्ड गर्मीले तातेका बगरका बालुवा जस्ता ताता। सानो कुरा तलमाथि पर्यो भने पनि आकाश खसे चाहिँ आत्तिन्छन्। लाग्छ स्वामीजीहरू ज्ञानले भन्दा धेरै क्रोधले भक्तजनहरूलाई आफ्नो नियन्त्रणमा राख्दछन्। स्वामीजीले नियमका केही कुरा सुनाए। अबदेखि मलाई कसैले नछो, टाढैबाट दर्शन गर, सुरुमा आउने अघि र पछि आउने पछि नै बस, चाहे जोसुकै होस् यो नियम पालना गर्नै पर्छ। जतिसुकै प्रेम र भक्ति भए पनि नियम र मर्यादा कसैले तोड्नु हुँदैन, तोड्न पाइँदैन। दोस्रो नियम त स्वामीजीले मलाई नै तोकेर भने जस्तो लाग्यो। म अझ बढी सतर्क भएँ।
Ah
म सधैँ अघि बस्छु, मेरो आसन प्राय सधैँ उही हुन्छ। सबै भन्छन् यो त ताराको आसन हो। त्यो दिन अलि ढिलो पुगेँ, प्रवचन सुरु हुन लागेकै रहेछ। म ढोकाको छेउमा निहुरेर अलग्ग बसेँ। स्वामीजीले केही कुरा हराएझ हेरे हामी भएतिर। के खोजे स्वामीजीले भने लाग्यो, भने तारा खै मलाई पो खोजेका रहेछन्। मैले यहाँ छु भन्न पनि सकिनँ। बसेकै ठाउँमा रहेर मुसु मुसु हाँसिरहेँ। अरूले देखाइदिइहाले र भनिदिए यी यहाँ छिन्। खुसी हुँदै उनले भने आइज आइज अगाडि आइज त। अचम्म लाग्यो, मैले बस्ने गरेको ठाउँ खाली नै रहेछ। त्यहाँ त्यतिका बसेका मान्छेलाई घाँस पन्छाए चाहिँ पन्छाउँदै अगाडि जान मन लागेन। स्वामीजीको नियम पनि त पालना गर्नु पर्यो, त्यसैले म पछाडि नै बसेँ। स्वामीजीले फेरि बोलाए, फेरि बोलाए। अरूले पनि भने जाऊ जाऊ, स्वामीजीले भनेपछि अगाडि जाऊ, बाँकी बोलिने नियम हो, जाऊ। म अप्ठ्यारो मान्दै अगाडि गएँ र सधैँ बस्ने आसनमा बसेँ। स्वामीजीले प्रवचन सुरु गरे। राजाको जस्तो कडा नियम भएका स्वामीजीले मेरा निम्ति भने किन नियम उल्लङ्घन गरेका होलान्। स्वामीजीले भने पूर्वजन्मको प्रारब्ध नभइकन त यति धेरै नजिक भएकी होइनस्, प्रेम गरेकी होइनस्। भेट हुन, प्रेम हुन पनि पूर्वजन्मको प्रारब्ध चाहिन्छ। स्वामीजीले यसोभन्दा म धन्य भएँ। स्वामीजी अचम्मका मान्छे। जब म तिनको आसन नजिक जान्छु, तिनी त्यसै डराए जस्ता हुन्छन्, तर्किन खोजे जस्तै गर्छन्, कतै खुट्टा छोइदिन्छ कि भनेर लुकाउँछन् पनि। एक दिन म तिनको नजिकै गएँ, कोही थिएनन्, एक्लै भागवत पढिरहेका। मलाई देख्न साथ भर्खर उज्यालो देखे चाहिँ हेरेर हाँसे, किन आँकी होस्। मैले पनि प्रेमले जिस्केर भने तपाईँलाई छुन आँकी हुँ। उनले आफ्ना खुट्टा लुकाउँदै भने छोलिस। त्यति भन्न पनि तिनको मुड हेर्नुपर्छ। तिनको स्वभाव महादेवको जस्तो छ, कहिले उत्पात खुसी हुने, कहिले उत्पात रिसाउने, कहिले एकदमै कामुक जस्ता पनि देखिने, कहिले एकदमै वैराग्यले भरिएका जस्ता हुने। रिसाउने पो हुन् कि भनेर डराई डराई बिस्तारै सोधे, नछोइ छोड्दिनँ क्यारे आज त म। कति ल्याइछस् र पैसा, उनले फेरि सोधे। ल्याइछु नि, जति ल्याए नि, तपाईँलाई पुग्ने ल्याइछु क्या। तिनका आँखा साह्रै चङ्ख छन्। मेरो पटुकामा एउटा सेतो खाम देखेछन्। त्यही खामलाई इङ्गित गर्दै भने मलाई छोपेर दिएको मन पर्दैन, मलाई त देखाइ देखाइ दिनुपर्छ। स्वामीजीले कहिले त लाजमर्दो पारिदिन्छन्। सामान्य नै खाम खोलेर हेर्दै भन्छन् यति पैसाले छुन पाइन्छ, यति थोरै पैसा भन्ने थाहा पाएको भए म छुनै दिन्थिनँ, अर्कोपटक यति पैसामा छुन दिन्न म। अहिले पनि यही डर लागिरहेछ, पहिले नै खोलेर दिए भनिरहेछन्, तर पनि मैले खोलेर दिइनँ। हेरे पनि के त, तिनी र म मात्रै त छौँ यहाँ, तर तिनको मात्र पनि असाध्यै डर र लाज लागिरहेछ। खामभित्र पैसा र खाम बाहिर फुल राखेर तिनको दर्शन गरेँ। तिनले मेरो शिरमा हात राखिदिए। धेरै बेरपछि मैले शिर उठाएर सामुन्ने बसेँ। उही त हो उनको उटुङ्ग्या बानी, खाम खोल्न लागे। सोचेँ अब फेरि के भन्ने होलान्, यति थोरै पैसामा छोइ मलाई भनेर गिज्याउने होलान्, तर अचम्म भयो। के भयो थाहा छ, खाम त रित्तो रहेछ। मैले त आफ्नो होस नै कहाँ राखेर आएछु कुन्नि, रित्तो खाम पो परेछ। म त लाज र डरले निलै भएँ, एकदमै आत्तिएँ। स्वामीजीले मेरो अपमान गरिस् भनेर दुर्भाषा बन्ने भयो अब, तर भनेनन्। रित्तै मलाई छोइस पनि भनेनन्। समय चोरेर यसो हेरेँ, उनको अनुहार ती त आकाश जस्तै पो देखिएका छन्, सफार निलो आकाश। भने तैँले आज जति धेरै पैसा आजसम्म कहिले राखेकी थिइनस्। म झन् डराएँ, के भन्न खोजेका उन मैले केही पनि बुझिनँ। थपे, आज तैँले खाममा पैसा होइन प्रेम हालेकी रहेछस्, त्यसैले आज म तँसँग सबैभन्दा बढी खुसी छु। स्वामीजी गङ्गा चाहिँ बोल्दैछन्। मेरा त आँखा एक्कासी रसाएर आए, उठेर हिँड्न पनि सकिनँ र बसिरहन पनि सकिनँ। तिनले सोचे होलान्, योसँग पैसा थिएन तर भेट्न मन थियो, प्रेमले छुन मन थियो, र छुन आई रित्तो खाम लिएर। प्रेमको बदला प्रेमले नै पूर्ण गरेर यसलाई पठाउनुपर्छ भनेर सोचेछन् क्यारे। स्वामीजी यति आत्मीयपूर्वक बोलेको पहिलोपटक अनुभव गर्दैछु। उनले आफ्नो हृदय मेरो हृदयमाथि खन्याइदिए चाहिँ लाग्यो। उनले शान्त श्रृङ्गार र वैराग्य रसलाई एकै ठाउँमा बिसाएर भने, त धेरै नजिक भइस्, अब यहाँभन्दा नजिक नहो, मलाई टिका लगाउने दर्शन गर्ने बहानामा शिरमा पाहुमा शरीरमा कतै नछो, म त सन्यासी मान्छे, मेरो सन्यास तैँले डगाउन थालिस्, तैँले मलाई कमजोर बनाउन लागिस्, अब यहाँभन्दा कमजोर नबना, सन्यासीको आफ्नै धर्म हुन्छ। मैले आँखाभरि आँसु पारेर भने, त्यसो भए म नि सन्यास त हुन्छु, तपाईँ आस्तै हुन्छु, तैँले सन्यास लिनु पर्दैन, कहिले नलियोस्। किन स्वामीजी, मैले सोधेँ। जननाले सन्यास लिएर जनै फाल्नु छैन, टुप्पी फाल्नु छैन, त्यसरी लिनु पर्दैन। सन्यास भनेको जनै र टुप्पीको मात्र हुन्छ र स्वामीजी? अब तैँले आत्मसन्यास लिनु, ज्ञानी हुनु, ज्ञानको बाटो हिँड्न सन्यासी हुनु पर्दैन। सन्यास ग्रहण गरेपछि ज्ञान मार्गमा हिँड्न झन् सजिलो हुन्छ नि, होइन र? मैले सोधेँ। सन्यास लियो भने झन् तल खसिन्छ, किनभने सन्यास भनेको ठूलो पद हो, यसको नियममा बस्न गाह्रो छ। तपाईँलाई गाह्रो भइछ? त्यसैले त भन्दैछु, सन्यासमा भनेअनुसार पुगेन भने आफू झन् भासिन्छ। स्त्री जातिले सन्यस्त हुनु पर्दैन भनेको छ शास्त्रले पनि, उनीहरूलाई विधानै छैन सन्यस्त हुने, उनीहरूले त सेवा प्रेम र भक्तिभावले नै परमात्मालाई रिझाउने हो, सन्यास लिएर रिझाउने होइन। जननाहरू यसै पनि मायु हुन्, उसै पनि मायु हुन्। जनताले त यज्ञ गर्न हवन पनि गर्नु हुँदैन जनाले, उसको काम सेवा प्रेम र भक्ति गर्नु हो, भगवान र सज्जनको सेवा गर्नु हो। जनना भनेका त सन्यासीहरूका पनि आमा हुन्, त्यसैले सन्यास ग्रहण नगरे पनि जननाहरू माई नै हुन्छन्। मैले फेरि जिज्ञासा राखेँ, म मरिसी, मेरो क्रिया अर्ने पनि कोही छैन, सन्यस्त बसी यसको चिन्ता पनि हुन्न, मुक्तिको बाटो पनि मिल्छ भनेर सन्यस्त हुन खोजेकी हुँ स्वामीजी, मलाई तपाईँ जस्तै सन्यासी हुन मन छ। मरेपछिको चिन्ता तैँले हर्नु पर्दैन, त्यो सबै परमात्माको जिम्मा छोडिदिए। त्यसपछि म चुपचाप लागेँ, स्वामीजी पनि चुपचाप। उनी बिस्तारै आफ्नो आसनबाट उठे, मेरो नजिकै आए र मलाई बतासले चाहिँ छोए। तिनको शरीरबाट सूर्यको जस्तो न्यानो आइरहेको छ, तिनले मेरो पिठ्यौमा छोए, सूर्यको प्रकाशले हिमालको टुप्पामा छोए जस्तो भयो। हिउँ बिस्तारै पग्लियो। स्वामीजीले सोधे, रागद्वेष आउँछ? म केही बोलिनँ, फेरि सोधे। मैले ढाँटेर भने, आउँदैन। मैले ढाँटेकी हुँ भन्ने कुरा हृदयमा आँखा भएका स्वामीजीले अवश्य पनि थाहा पाए होला, तर केही भनेनन्। मैले बिस्तारै सोधेँ, अरूले आफूमाथि रागद्वेष राखे कि अर्ने नि स्वामीजी? उनले भने, त्यो रागद्वेष उनीहरूकै हो, आफ्नो होइन, त्यसको चिन्ता नगर्नु। उनको राग प्रतापले मभित्रको हिउँ पग्लिँदैछ पग्लिँदैछ, मेरो हिमालको उचाइ तिनको हत्केलाको स्पर्शले क्रमशः घट्दैछ घट्दैछ। म एकदम आत्तिन थालेँ, बाफिन थालेँ, बकबकी उम्रिन थालेँ। उनले मेरो दाहिने हातको हत्केलामा सुस्तरी छोए, लाग्यो मैले आफ्नो मन झिकेर आफ्नो हत्केलामा राखेकी छु, जहाँ स्वामीजीले सुरुमा सुस्तरी त्यसपछि च्याप्प समाए। कस्तो भयो होला मलाई उनले त्यसरी मेरो मनमा च्याप्प समाउँदा? उनले फेरि सोधे, विषय बासनाको भाव आउँछ? उसरी नै मैले आफैलाई ढाँटेर भने, आउँदैन स्वामीजी। हँ, तिनले ठूलो सास फेरे, त्यो सास मेरो अनुहारभरि फैलियो। एक मनले सोच्यो, यसरी स्वामीजीले के गर्न खोजेका होलान्? सायद म भित्र वैराग्य भावना कत्तिको छ भनेर विचार गरेका होलान्, परीक्षा लिन खोजेका होलान्। अर्को मनले सोच्यो, स्वामीजीको मनमा पनि विषय वासनाको भाव आएर यसो गरेका होलान्। मेरो मन यिनै दुई सोचाइमा डुबेर विषयमा पौडिरह्यो, खप्नै नसकेर सोधे, विषय वासनाको भाव आयो भने के हुन्छ स्वामीजी? यसको चिन्ता नलिनु, सबै परमात्माको जिम्मामा छोडिदिनु, केही हुँदैन, पाप लाग्दैन। त्यसैले त परमात्माको जिम्मा छोडिदिए भनेको, विषयको भाव आउँछ भने रोक्नु हुँदैन, त्यसलाई आउन दिनुपर्छ, किनभने त्यो जान आएको हो पाहुना चाहिँ, कहिलेकाहीँ आउने पाहुनालाई सक्दो सम्मान गर्नुपर्छ, अपमान र तिरस्कार गर्नु हुँदैन। यस्तो भावले त बेविचारतिर लैजान्छ नि, होइन र? यसको डर नलिनु, डरले कमजोर बनाउँछ, खेदिरहन्छ, टक्क रोकिनु, डर आफै भाग्छ, विषय वासना नि भाग्छ स्वामीजी। हामी त कर्ता मात्र हौ, यो सब परमात्माको सृष्टि हो, यसको पनि जिम्मा परमात्मालाई नै छोडिदिनु, यसरी उम्लिरहेको विषयलाई कसरी परमात्माको जिम्मामा छोडिदिने हो या अरू कसैको जिम्मामा छोडिदिने हो म अन्यलमा परेँ। कसैले ढोका ढकढकाएको आवाज आयो, मलाई त भुइँचालो आए जस्तै लाग्यो, एकदम ठुलो भुइँचालो। कसैले बोलाउँदैछ, स्वामीजी स्वामीजी स्वामीजी। सम्हालेर धैर्यपूर्वक उठे, बाहिरबाट हेर्दा ध्यानमग्न तपस्वी पहाड झैँ बसिरहे म, तर मेरो मनमा सुनामी आइरहेछ। स्वामीजी त्यो नौलो मान्छेसँग कुरा गर्न थाले, म भने सुनामीको लहर चाहिँ आफ्नो कुटीतिर लागे। सोचे परमात्माले यति ठूलो सुनामी कसलाई डुबाउला भनेर ल्याइदिएका होलान्, कतै मभित्र आएको सुनामीले मलाई नै डुबाउने त होइन। आश्रममा स्वामीजी र अरू विशिष्ट मान्छेहरू आउँदा धेरै पटक मैले नै खाना पकाएर खुवाएको छु। यस्तो प्राय आश्रममा यज्ञ वा समारोह हुँदा हुने गर्छ। शारदा र म छौँ, बान्छे म थिएँ, शारदा मेरो सहयोगी। के कसो भयो, कुनै पानी धेरै भएछ क्यारे, भात त साह्रै बिग्रिएछ, एकदमै गिलो भयो, पिँतको त ढिँडो जस्तो भएछ। खाने बेला भइहाल्यो, अर्को वाहन लगाउने समय थिएन, त्यही बेला एकैछिन मलाई बाहिर जानुपर्ने भयो। भात भान्साको काम शारदालाई सुम्पिएर म निस्किएँ। स्वामीजी र अरू पाहुनाहरू खाना आएछन्। बडो अप्ठ्यारो मान्दै एक दुई गाँस खाएपछि स्वामीजी कड्किएछन्, के भात पकाएको यस्तो, ढिँडो हो कि भात हो यो, पकाउने ढङ्गसँग छैन तिमीहरूको, खान्न म यो भात, खाँदै खान्न। स्वामीजी त उठ्न लागेछन्, अरू चुपचाप केही नबोली खाँदै रहेछन्। उनको साह्रै कडा र कठोर रिससँग शारदा साह्रै डराएछन्, डराउँदै भनेछन्, भात त मैले पकाएकी होइनन्, ताराले पकाएकी हुन्, मैले त पस्केर देखी मात्र हुँ। त्यसपछि स्वामीजी त तातो फलाम एक्कासी चिसो पानीमा डुबाए जस्ता भएछन्। नरम भएर बिस्तारै भनेछन्, गिलो भए पनि स्वादिलो त स्वादिलै छ नि। पछि यो प्रसङ्ग भन्दै हामी खुब हाँस्यौँ। त्यसपछि अझ मैले थाहा पाएँ स्वामीजीको म प्रतिको लगाव र प्रेम। स्वामीजी त्यति ठूला मान्छे, उनका अगाडि म भूषणा बराबर। तिनले दिएको ज्ञान र सहयोग मैले राम्रो सत्सङ्ग पाएकी छु। मेरो मनमा रहेका धेरै गुनासाहरू आफै पातला भएर गएका छन्। स्वामीजीका सत्सङ्गले मेरो मनको दुर्गम र अँध्यारो घरभित्र उज्यालो छिरेको छ। त्यो उज्यालो स्वामीजीको हो जसको सहायताले आफ्नो मनको अँध्यारो ढुसी परेर बसेका कुराहरूलाई देख्न पाएकी छु। त्यसैले उनलाई कहिलेकाहीँ आफ्नो कुटीमा बोलाएर आफूले पकाएको खुवाउन मन लाग्छ। बोलाउँछु पनि, ती खुसी हुँदै आउँछन् पनि, ती आउँदा तीभन्दा धेरै खुसी म हुन्छु सायद। स्वामीजीले मेरो कुटीमा खाना खान बोलाए। सधैँ चाहिँ उनी खुसी भएर आए, मलाई रहस्यमय आँखाले हेरे। यसरी कहिले हेरेका थिएनन्, के हेरेका होलान् यसरी, पक्कै पनि यिनले मैले बाटेको कपाल हेरेका होलान्। 9 वर्षको उमेरदेखि कहिले कपाल बाटेकी थिइनँ, किनभने बाट्न मिल्ने गरी पालेकी थिइनँ। तर केही समय यतादेखि किन किन मलाई कपाल काट्नै मन लागेन, पालेर चुल्ठी बाट्न मन लाग्यो। बाटेँ, कालो डोरी लगाएँ, मेरो चुल्ठी त बाख्राको पुच्छर जस्तो छोटो भयो, बढ्छ अनि अर्को साल चौरीको पुच्छर जस्तै लामो होला। अघिअघिभन्दा बढी मेहनत गरेर पकाएकी छु, तरकारी पनि 3 थरी, अचार दुध दहीको पनि व्यवस्था गरेकी छु। खाँदैछन्, उनले खाएको हेर्दैछु म। खाँदा खाँदै उनले मेरो मुखमा पुलुक्क हेरे, म मुसुक्क हाँसेँ, आँखामा हेरेँ। म भने सिधा हेर्न नसकी आँखा झुकाएर लजाएँ, लाज लाग्यो त म के गरौँ। खाँदा खाँदैका तिनका हात टक्क रोकिए, फेरि खान सुरु गरे। खाँदा धेरै सोचेर विचार गरे चाहिँ खाए, खाँदा खाँदै फेरि टोकिए। अचानक खाँदा खाँदैको भात चारैतिर छर्किए, थालभरिको भात पनि चारैतिर छर्किए, तिनको लुगाभरि जुठो भातै भात भयो। तरकारीका कचौराहरू पनि घोप्टाइदिए, गिलासको दुध दही पनि ढलाइदिए र आफू जुरुक्क उभिए, मसँग नबोली फटाफट बाहिर निस्किए। एक्कासी म हात थिएँ, के भएको केही बुझ्न सकिनँ। तिनले हात चुठे, मैले तिनको लुगामा लागेको जुठो सफा गरिदिन खोजेँ, दिएनन्। झन् रिसाएर मलाई त खाउँला चाहिँ हेरे, तर खाएनन्। म त यति डराएँ कि के भयो स्वामीजी भनेर सोध्ने आँट पनि गर्न सकिनँ, उनी त जान लागिहाले। मैले डराइ डराइ सोधेँ, के भयो स्वामीजी, प्रसाद मिठो भन हो। ती चट्याङ परे चाहिँ बोले, खुरुको कपाल खौरी। म केही बोलिनँ, थपे, किन कपाल पाले कि? भातमा कपाल हालेर पकाउन पाले कि? बल्ल कुरा बुझे, खानामा रौँ परेछ। मैले तिनका पाउमा परेर भने, क्षमा गर्नु स्वामीजी, भुल भयो, मैले जानी जानी खानामा रौँ हालेर पकाएकी होइनम्। तर ती जान्छु पनि नभनी तैँले पकाएको कहिल्यै खान्न भनेर फटाफट आफ्नो आश्रमतिर गए। म भने हुरीमा जरीदेखि ढल्न लागेको रुख चाहिँ भएँ, तर पनि बल गरेर उभिएँ। आफ्नो कपाललाई के गरौँ अब? स्वामीजीको आदेश मानेर मैले कपाल खौरिन सकिनँ, बरु तिनलाई खाना पकाएर खुवाउँदिन, तर कपाल पाल्छु। आजसम्म नपालेको कपाल अब भैँस ढल्किने बेलामा किन पाल्नु पर्यो? कसका लागि पाल्नु पर्यो भन्ने प्रश्नको उत्तर कतै नपाए पनि मलाई कपाल पाल्न मन लाग्यो, लामो चुल्ठी बाट्न मन लाग्यो। स्वामीजी त्यसरी रिसाएर जाँदा लाग्यो, अब तिनीसँग कहिले कुराकानी हुँदैन। तिनी रिसाउँदा एक्कासी मलाई गोविन्द युवक साधु पनि रिसाए जस्तो लाग्यो, जसले गर्दा म झन विचलित भएँ। तर यति सानो घटनामा त्यति ठूला विद्वान मान्छे किन यसरी भुइँचालो आएज रिसाएका होलान् मैले बुझ्नै सकिनँ। अचानक ममा वैराग्य जस्तो भाव आयो, किनभने स्वामीजी गोविन्द र युवक साधु सबै मबाट टाढा भए। गोविन्द र युवक साधुलाई पनि स्वामीजीमा आरोपित गरेर आफूसँगै राखेकी थिएँ, त्यसैले सबै टाढा भए, मेरो मनबाट पनि टाढा भए, म मनले पनि एक्लै भए, छुट्याउन सकिनँ। यो वैराग्य हो कि निराशा? साँच्चै मैले यसरी किन आरोपित गरेँ गोविन्दलाई? के प्रत्येक स्वास्नी मान्छेमा हुन्छ यस्तो बहुपुरुष प्रवृत्ति? मेरो अवचेतनले आफूलाई मनपरेका प्रत्येक पुरुषहरूमाथि गोविन्द आरोपित गर्दै विभिन्न पुरुष मन पराउन थालेको त होइन? आफूभित्र त्यस्तो बहुपुरुष प्रवृत्ति छैन भनेर सच्चरित्रको घेराभित्र छु भन्ने पार्न आफूले नै थाहा नपाउने गरी आफैसँग म फँसिरहेकी त छैन? सोचमग्न भए, मेरो मन स्वामीजीले दुखाए, सन्चो नहुने गरी दुखाए। म भित्र वैराग्य र चरम निराशा आएको यो बेला चारधाम जाने कुरा आयो, म पनि जाने भए। एघार जनाको समूहमा म थपिएर बाह्र जनाको भयो। आफैसँग कुरा गरे, जाने खर्च भए पुग्छ मलाई, आउने खर्च चाहिँदैन त, फर्किन्न, उतै भगवान्को शरणमा पर्छु। भगवान्ले शरण दिन्छन् त, शरण नदिए मरण त देलान् नि। बद्रीनाथमा पुगेर मनमा नै भने, भगवान् अब फर्केर देवघाट जान्न, अब मलाई कि शरण दिनुहोस् कि मरण, जे दिनुहोस् आफ्नै काखमा दिनुहोस्। प्रत्येक धाममा मैले भगवान्सँग यही भने। फर्किने बेला भयो, त्यो बेला मनमा आयो, आश्रम कस्तो भयो होला यतिका दिनसम्म? मेरो कुटी वरिपरि झारै झार उम्रियो होला। हप्ता दिन भाइ बहिनीका घर जाँदा शून्य मान्थे आश्रमका साथीहरू, सबैभन्दा शून्य मान्थे स्वामीजीले। मेरो शुद्धि पनि कस्तो होला? शरण या मरण दिने कुरा त भगवान्को हातमा छ, मैले भनेर हुन्छ त? फर्केर हेरेँ, भगवान्ले भने चाहिँ लाग्यो, जाऊ तारा जाऊ, तिमीलाई देवघाटले कुरिरहेछ, तिमीले आउने बेला भएको छैन, आउने बेला भएपछि म आफै लिन आउँछु, तिमीले दुःख गर्नु पर्दैन। कार्यक्रम श्रुति सम्वेगमा अहिले तपाईँले सुनिरहेको वाचन अमर न्यौपानेको उपन्यास सेतो धरतीको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
श्रुति सम्वेकका साथमा शिक्षाका लागि नयाँ गन्तव्य यालापी कलेज अफ बिजनेस म्यानेजमेन्ट तीनकुने गैरीगाउँ काठमाडौँ। बीएचएम र एमबीए अध्ययनका लागि यालापी कलेज।
कार्यक्रम श्रुति सम्वेगमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ कार्यक्रम श्रुति सम्वेग सुन्दै हुनुहुन्छ। श्रुति सम्वेगमा हामी अमर न्यौपानेको उपन्यास सेतो धरतीको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौं। चारधाम गएपछि उही कपाल मुडिनुपर्ने रहेछ। मुडिए, उसिनेर बोक्रा फ्याँकेको ठुलो आलु जस्तै भयो फेरि पनि मेरो टाउको। त्यही टाउको लिएर देवघाट आएँ। जल र प्रसाद लिएर स्वामीजीलाई भेट्न गए, दर्शन गरे, केही बोलिन, रोएँ, रोइरहेँ। के भो, किन रोइस्? म अझै बोलिनँ। अझै रोएर सकेको छैन? चारधाम गएर आउनेले नि यसरी रुन्छन् त? बल्ल मलाई बोल्ने साहस आयो। तपाईँ साह्रै रिसाम्नु भयो त्यस दिन, उनले शान्त हुँदै भने। मुडिएर ठिक गरिस्। म फेरि केही बोलिनँ, अझै नरम भएर हावा चाहिँ बोले। त्यो दिन खानामा कपालको रौँ परेकै थिएन। मलाई एक्कासी रिस उठ्यो। यत्रो दिन मैले यति धेरै यातना त्यही कुराले भोगिरहेकी थिएँ। चारधाम गएका बेला उतै मर्न लागेको थियो, तर स्वामीजीको अगाडि रिस देखाउन सकिनँ। यति मात्र भने, त्यसो भए के परेको थियो त? केही पनि परेको थिएन, तेरो माया बाहेक। केही नपरेको भए किन त्यसरी रिसाम्नु भएको त? तिनले सुसाउँदै भने, तमा वैराग्य आओस् भनेर। हामी कता कता रागमा डुबे जस्ता भएका थियौँ। म आफैसँग पनि डराइरहेको थिएँ, तसँग नि डराइरहेको थिएँ। तैँले कपाल खौरेर ठिक गरिस्। कस्तो गर्मी, कति लामो खडेरी। गर्मीले आत्तिएर मानिसहरू एक एक घण्टामा घैँटाको पानी पिइरहेछन्। शीतल छारी खोजेर बसिरहेका छन्। रुख र बोट बिरुवाहरू भने उस्तै ध्यानस्थ अवस्थामा छन्। ठुल्ठुला रुखहरू त हात्तीका सुँड जस्ता आफ्ना मोटा र लामा जराहरूलाई जमिन मुनि भित्रभित्रसम्म गाडेर पानी तान्दै पिउँदै होलान्। तर साना साना बोट बिरुवाहरू के गरून्? तिनका जरा त्यति धेरै तलसम्म जान सक्दैनन्। ध्यानस्थ ठाउँमै समाधिमा पुग्न खोजे जस्ता देखिन्छन्। यति धेरै गर्मी र यति लामो खडेरी आजसम्म मैले कहिले अनुभव गरेकी थिइनँ। ती ध्यानस्थ बोट बिरुवालाई पनि पानी खाने नदिएर मार्ने विचार छ कि क्या हो ईश्वरको? तैपनि रुखहरूले गर्मी र खडेरी सहन सिकाइरहेछन् मानिसलाई। कुनै सिद्ध साधकले झैँ ध्यान गर्न सिकाइरहेछन्। ध्यानले नै होला, जति तातो भए पनि वातावरण सबैभन्दा चिसा छन् यिनका जरा, त्यसपछि यिनका काण्ड, हाँगा र पातहरू पनि। मान्छेहरू अनुभव गरिरहेछन्। आफ्नो शरीरका करोडौं छिद्रहरू सबै खुलिरहेछन्। कुनै पनि छिद्रहरू रसाउन बाँकी छैनन् होला। धरतीमा खडेरी परे पनि मान्छेको शरीरमा वर्षा लागेको छ, पसिनाको मूल फुटेर। कहिले नसुक्ने धरतीका मूलहरू सुके होलान्, तर कहिले नखुल्ने मान्छेका शरीरका छिद्रहरू खुले होलान्। मधेसमा बहिनीको घर छ। तीन चार दिनका लागि देवघाटबाट छाता ओढेर बहिनीको घरतिर जाँदैछु। बसबाट ओर्लिएर एक घन्टा जति हिँड्नुपर्छ उसको घर पुग्न। आधा घन्टा जति त हिँडे, अब आधा घन्टा जति हिँड्न बाँकी छ। मेरो शरीरमा सेता लुगाहरू पसिनाले भिजेर मैलिएको सेतो बादल जस्ता भएका छन्। जिउ उसिनेको आलु जस्तो भएको छ। नजिकै बाटो छेउ निम पत्ताको रुख देखे। एकछिन त्यसकै छायामुनि बस्न मन लाग्यो। बसे, छाताको छायाभन्दा रुखको छाया कति शीतल। परको झाङ बयरको जस्तै छ। बयर लगभग निक्रिसकेको हुनुपर्छ, तर पनि ती दुईटा केटालाई देख्दा लाग्यो यस्तो घाममा पनि उनीहरूलाई घामै भएको छैन। बयर खोज्दैछन्, टिप्दै पनि छन्। कति टाठा आँखा, कतै बयर छैन जस्तो झाङमा पनि टिप्दैछन् बयर। टाढा कम देख्न र नजिक देवडी देख्न सक्ने उमेर भएका होला। यो उमेरमा नै त्यस्तो, जाडोमा पनि जति जाडो छ त्यति जाडो नहुने, गर्मीमा पनि जति गर्मी छ त्यति गर्मी नहुने, ती 9-10 वर्षका हुँदा हुन् एकाएक ती मेरा छोरा भएर आए, लवकुश जस्ता। म तिनीहरूकी आमा सीता जस्ती भएँ। ती मेरा आँखा छलेर बयर खान गएका छन्। तिनीहरूलाई घाममा बयर टिप्दै गरेको देखेर डराएँ म। ती झाडीमा भित्रभित्रै छिर्दै गए। मलाई डर लाग्यो, कतै तिनलाई लू लाग्ने त होइन? त्यो झाडीमा सर्पहरू लुकेर बसेका होलान्। सर्पले तिनका कलिला खुट्टामा टोक्ने त होइन? बयरका काँडाले तिनका कलिला हातभरि कति धेरै घोचे होलान्, चिथोरे होलान्। तिनका ती नयाँ लुगा च्यातिए होलान्। तिनका अनुहार र शरीरभरि घमौरा आउने भए। भरि राति घमौरा चिलाएर ती अबेरसम्म सुत्न सक्ने छैन र ती घमौरा भोलि पाक्नेछन्। मायाले गाली गरेर बोलाउन मन लाग्यो। मेरो माया मिस्सेको गाली तिनको कानमा पर्दा साथी दौडेर घर आउन् र मेरो डरले घर पछाडि करेसम्म एक घन्टासम्म लुकुन्। मैले गाली गरेपछि अब कहिल्यै घाममा यसरी जान्न आमा भनेर मेरा पछाडि झुक्दै कसम खाउन्। तर मैले बोलाउनै सकिनँ। घाँटीसम्म आएको आवाजलाई पनि पुनः निले गुटुक्क। एकछिनपछि तिनीहरूले बयर पाएनन् या के भयो, फर्किए। फर्किँदा म भयतिरै भएर फर्किए। ती बाख्राका पाठा चाहिँ दौडिँदै र उफ्रिँदै आए। छोराहरूलाई नजिकैबाट हेर्न हतारिएका छन् मेरा आँखा। जब ती नजिकै आए तिनका आवाज पनि सुने। गङ्गाको कलकल जस्तै सुरिलो रहेछ आवाज। के कुरा गर्दै थिए मैले खुब ध्यान दिएर हेरेँ, तर तिनीहरूले मतिर हेर्दै हेरेनन्। अझ नजिक आएपछि मैले मन थाम्नै सकिनँ र बोलाएँ, ए बाबु हो, यता आऊ त। ती दुवै दङ्ग परेर रोकिए र व्यवस्थापूर्वक हेरे, हाँसेनन्, जस्किए। यी त अरूकै छोरा पो हुन्। तैपनि सोधे, घर कहाँ हो तिमीहरूको? उनीहरूले दाहिने हातको चोरौलाले अलि पर बारदली भएको खरको घर देखाए अनि गए। जाँदा जान्छौँ पनि नभनी गए। ती गएकैतिर एउटी मेरै उमेरकी अद्वैँसी आइमाई उखु काट्दै थिइन्। बाटो छेउ उनकै आँगन होला त्यो। समीको रुखमुनि बसेकी छिन्। तिनले ती केटाहरूलाई बोलाइन्। केटाहरू हाँस्दै गए। तिनले उखुका एक एक हात जति लामा एक एक लाक्रा दिइन् दुवैलाई। उनीहरू उत्पात खुसी भए, एकछिन हाँसे, बोले अनि उखु लुस्दै सायद ती आफ्ना घरतिर गए। मसँग पनि केही खानेकुरा भएको भए मैले बोलाउँदा ती केटाहरू आउने थिए होलान्। एकछिन बोल्ने थिए, हाँस्ने थिए। स्नेहले म तिनको टाउको र पिठ्यौँ मुसार्ने थिए अनि ती जाने थिए। मेरो पनि लोग्ने भएका भए इज्जत्रै छोरा हुने थिए। ती केटाहरू आएकातिरबाट दुईजना लोग्ने मान्छे पनि आए। तिनीहरू मेरै बहिनीका छिमेकी पो हुन् क्यारे। त्यस्तै लाग्यो रहेछन्। ती नजिकै आएपछि म हाँसेँ, ती पनि हाँसे अलिकति। ती मध्ये एउटाले हिँड्दै सोधे, बहिनीको घर आउँदै हुनुहुन्छ? मैले भने, हजुर, साह्रै घामबाट शीतल तापे कि, रोकिएलान् कि भनेर सोधेँ। तपाईँहरू कता नि? तर नरोकी भन्दै गए, साह्रै गर्मी भयो, यसो शीतल ताप्न छारी खोज्दै हिँडेको। म बसेको छारीमा नबसिती गए। म बसेको निमपत्ताको छारीमा तिनले शीतल तापेनन्। तिनै उख काट्दै गरेकी आइमाई जो समीको बोटमुनि शीतल तापिरहेकी छिन्, त्यही ती दुई लोग्ने मान्छे पनि शीतल ताप्न बसे र उखुलुस्दै चुस्न थाले। उनीहरू कुरा गर्दैछन्, तर के कुरा गर्दैछन् मलाई थाहा छैन। उनीहरू ठट्टा गर्दैछन्, तर के ठट्टा गर्दैछन् मलाई थाहा छैन। उनीहरू कुरा गर्दैछन्, तर के कुरा गर्दैछन् मलाई थाहा छैन। ती मेरी उमेरकी आइमै राम्री छन्। सिँगारिएर बसेकी उखुलुस्ता पनि तिनका हातका चुरा बजिरहे होलान्। तिनका दुई तिन छोराछोरी होलान्, तर छोराछोरी नपाए जस्ती। जिउ कस्तो जोगाएर राखे कि, लोग्ने घरमा छैनन् जस्तो छ। कति जागिरे होलान् जो बेला बेला आउँछन् र तिनका हातमा पैसाको बिटो थमाएर जान्छन्। पैसाभन्दा धेरै माया घोप्ट्याएर जान्छन्। अलि नजिकै भएको भए तिनले मलाई पनि उखुको एउटा लाक्रो दिन्थिन् होला, तर मलाई यति पर बसेर दुनियाँ पर्दा रमाइलो लागिरहेछ। अगाडि ठुलो फाँट छ, तर केही खेती छैन। जोतेर राखेको तर मकै लगाउन बाँकी जमिन पानी नपरेकाले कसैले पनि मकै लगाउन पाएका छैनन्। माटो त खरानी जस्तो सुक्खा देखिएको छ। सानो बतासले पनि धुलो उडाउँछ र वातावरणमा धुलोको पर्दा लाग्छ। धुलो उडेर सबैभन्दा बढी मान्छेको आँखामा पर्छ, किनभने धुलोलाई सबैभन्दा बढी संवेदनशील भएर अनुभूति गर्ने हाम्रा बाहिरी अङ्गहरूमध्ये सायद आँखा नै हो। अलितिर कतै कतै हरिया चार घाँसका मुन्टा देखिएका छन्, प्रायः पुरै सुकेको छ घाँस पनि। फाँटको माझभन्दा अलि ओर मेरो नजिकै एउटा सेतो बाख्री देखे। कसको बाख्री हो कुनी? खोरबाट फुत्केर के न खान पाउँछु भनेर आएकी जस्तै छ, तर सबै सुक्खा। अलितिर अलिअलि हरियो देखेका घाँसका मुन्टा टिप्दैछ। अद्वैंसी निखर सेती बाख्री, त्यसले कम्तीमा पाँच बेद ब्यायो होला। भोकले भौतारिएकी छ, भोकले होला अझ बुढी जस्तै देखिएकी पनि। त्यसको पेट झोलुङ्गो जस्तो देखिएको छ। आखिर झोलुङ्गै त हो, जन्मिन बाँकी पाटापाटी नचलिकन बस्ने झोलुङ्गो। मलाई एक्कासी आफू जस्तै लाग्यो रङले, तर त्यसको सेतो रङ प्राकृतिक, मेरो सेतो रङ कृत्रिम। प्राकृतिक सेतो रङमा पनि उसले पाँच बेद ब्याई, तर म त थारी, पुरुषको स्पर्शसम्म नपाएकी। दया गर्ने हो भने मैले भन्दा कति गुणा बढी त्यो बाख्रीले मलाई गर्नुपर्ला म भन्न सक्दिनँ, तर मान्छे भएका नाताले मलाई नै दया गर्न मन लाग्यो। त्यो बाख्रीलाई नजिकै बोलाउन मन लाग्यो। त्यसको टाउको गर्दन र पाँच बेतसम्म कम्तीमा दसवटा पाठापाठी बोकेको झोलुङ्गो जस्तो पेट मुसार्नु मन लाग्यो। बोलाएँ मुनि मुनि मुनि, टाउको उठाएर मतिर हेरी, तर बेवास्ताले। फेरि अलितिरै चित्त दिए, म पनि कस्ती हुन्छु, मसँग केही खानेकुरा नभएकाले अघि केटाहरू नजिक आएनन्, यो बाख्री झन् के आउली। छेउको लगभग आधा सुके जस्तो घाँसो खेलेर देखाएर फेरि भने मुनि मुनि मुनि। फेरि उसले मतिर टाउको उठाएर हेरी, दुई पाइला अगाडि चाली, तर टक्क अडी। मलाई भन्दा मेरो हातको आधा सुकेको काँसलाई एकछिन हेरी लाग्यो उसले विचार गर्दैछ। त्यो सुक्खा मौसममा भोकले भैतारिए कि त्यो सेती बाख्रीलाई मैले फेरि बोलाएँ, बोलाइरहेँ। त्यो अड्डी मात्र आइन, आउँदै आइन, मैले जति बोलाए पनि आइन। त्यतिखेरै मेरो नजिकै आफ्नो घरको आँगनको डिलमा उभिएर बकैनाको हरियो काँस हातमा लिएर बोलायो एउटा बगरेले, मुनि मुनि मुनि। बाख्री उत्पात खुसी हुँदै आफ्नो झोलुङ्गो जस्तो पेट हल्लाउँदै कति पनि नअड्डिएर दौडाउँदै गई हरियो काँस खान। कतै जाँदा आउँदा, कतै गएर बस्दा, बोल्दा नजिकै लोग्ने मान्छेहरू छन् भने एउटा अनौठो गन्ध आउँछ, मानौ त्यो गन्ध बोकाको हो। कुटीमा बस्दा पनि अनौठो गन्ध महसुस भयो, यो लोग्ने मान्छेको गन्ध हो जो अहिले मेरो कुटी अगाडिबाट हिँड्दैछन्। तर लोग्ने मान्छेको वास्तविक भित्री गन्ध र स्वाद भने मलाई थाहा छैन। यति भएर पनि लोग्ने मान्छेको गन्धले मलाई भगवान् पनि बिर्साइदिन्छ, स्वादले झन् के बिर्साइदिन्छ होला मलाई थाहा छैन। कल्पना गर्छु सायद आफैलाई बिर्साइदिन्छ होला। भगवान् बिर्सिएर काल्पनिक मोहमा डुबिरहेका बेलामा जब मन्दिरको घण्ट बज्छ म जससँग हुन्छु। मन्दिर अगाडिको घण्टले मलाई भगवान्मा डुब्नुपर्छ, लोग्ने मान्छेको कल्पनामा होइन भने जस्तो लाग्छ। तर मन्दिरका भगवान् आफ्नै आँखा अगाडि साँझ बिहान सधैँ सधैँ बजिरहने घण्टको आवाज पनि कहिले सुन्दैनन् या नसुने चाहिँ गर्छन्। उनी आफ्नै लागि गाइएका भजन पनि सुन्दैनन् सायद। जब भगवान् पनि बहिराछन् भन्ने लाग्छ, त्यसपछि मेरो कुरा सुन्नेहरू कोही छैनन्। अब यस संसारमा भन्ने कुराको भावमा डुबेर म विचलित हुन्छु अनि एक्लै क्वाँ क्वाँ रुन्छु। मेरो आँसुको मूल्य कमसेकम देवघाटको धरतीले उभिन दिएर चुक्ता गरिरहेको छ भनेर आफ्नो चित्त बुझाउँछु। म जहाँ जहाँ जान्छु, खान्छु, बस्छु, उभिन्छु, सुत्छु, त्यहाँ त्यहाँ म हुन्छु। भगवान्लाई भेट्न नपाए पनि मैले सबैभन्दा भेटिरहने चाहने एउटै व्यक्ति म आफूलाई त कमसेकम भेटिरहेकी छु भनेर आफ्नो चित्त आफै बुझाउँछु। मेरो यौवनका सेतो चरा मैले भेट्नै नसक्ने गरी रुखका टुप्पाले पनि छुन नसक्ने गरी यतिखेर माथि उड्दैछन् आकाशमा। उड्दा उड्दै ती मेरा आँखा अघिल्तिरको काल्पनिक हरियो रुखमा बस्छन्, जसलाई भोक लाग्दा म तृष्णाका आहारा खुवाउँछु, तिर्खा लाग्दा सपनाको पानी पियाउँछु। ती खुब खुसी हुँदै टपाटप टिपेर खान्छन्, पिउँछन्। मैले हेर्दा हेर्दै भालेपोथी मिलेर गुण बनाए, सहभोग गरे, तर फूल भने पोथीले मात्र एक्लै पारि। त्यसपछि ऊ ओथारो बस्न थाली। कुनै लोग्ने मान्छेले आफ्नो जहान पाल्न बोराभरि अन्न बोकेर ल्याए झैं टाढा टाढा पुगेर भालेले गजेराभरि अन्न बोकेर ल्यायो। पोथीलाई मुखमा मुख चोडेर खुवाउन लाग्यो। पोथीले चल्ला काडी। भालेले बचेराहरूलाई पनि पोथीलाई झैं आहारा खुवाउन थाल्यो, मुख मुख चोडेर। जब ती बचेरा उड्न सक्ने भए आफ्नै पखेटाले, ती भालेपोथी पनि उडे अलग अलग भएर। त्यसपछि फेरि हेर्छु कल्पनाको अर्को रुखमा, त्यो भाले अर्कै पोथीसँग र त्यो पोथी अर्कै भालेसँग गुण बनाइसकेका छन् अलग अलग रुखमा। कति चाँडै चमत्कार गर्न सकेका तिनले, क्रम निरन्तर चलिरहन्छ। ती चरा र तिनका बचेराहरू सबै सेता छन्, मभन्दा पनि सेता। मेरो सेतो कृत्रिम, तिनको सेतो प्राकृतिक। तर ती चरा विधुवा होइनन्, ती त कहिल्यै विधुवा हुँदैनन्। मेरो मन पनि चरा भएर त्यसरी नै रुखका हाँगामा नयाँ भालेसँग मिलेर गुण बनाउँछ, सहभोग गर्छ, चल्ला काट्छ, उडाउँछ र फेरि अर्को भालेसँग नयाँ घरबार बसाउँछ। कति धेरै भालेहरूको पोथी हुन्छु म। तनले भोग्न नपाएपछि मनको मात्र उडानले त मान्छे जहाँको तहीँ मात्र हुँदो रहेछ, उस्तै हुँदो रहेछ, कतै पुग्न सक्दो रहेनछ। माथि फ्याँकिएको ढुङ्गो एउटा निश्चित उचाइसम्म पुगेर फेरि जमिनमै खसे झैं मेरो मन पनि कल्पनाको एउटा निश्चित सीमासम्म पुगी बादल झैं पग्लिएर आँसु आँखाको आकाशबाट खस्छ। तप्प तप्प अतृप्तिले विक्षिप्त भए म। ती चराहरू प्रेमले एक भए, म प्रेमविहीन टुक्रा टुक्रा भएँ। ठूलो भूकम्प आएको साल जन्मेर हो कि क्या हो, त्यति ठूलो भूकम्प एक दुई मिनटमै रोकिए पनि मेरो जीवनमा भने भूकम्पको धक्का कहिले रोकिएन। त्यही भूकम्पको प्रकोपमा परेर मेरा मनमा कैयौँ इच्छा र रहरहरू एक एक गर्दै मरेर गए, रङ र स्वादहरू उडेर गए, म झन भग्न र रुग्ण हुँदै गएँ। बरु म चरा भएको भए कमसेकम मैले विधवा हुनु पर्थेन, आफ्नै जीवनको रङलाई जलाएर धुवाँ र कोइला झैँ श्याम श्वेत बाँच्नु पर्थेन। मेरो जीवनको कडेरीमा घर बनाउन हृदयको खन्तीले खाडो खनेर खाँबो गुवाडे काडे नकसे, खाँबै नगाडेपछि घर बनाउने कुरै भएन, घर छाउने कुरै भएन। मेरो जीवनको कडेरी घरविहीन भइरह्यो। बरु डडेलोले खाएको वन जस्तो भयो, झन् बगैँचा जस्तो त हुने कुरै भएन, किनभने बगैँचा बनाउन फुलफुलका विभिन्न जातका बिरुवाहरू मिलाएर रोप्नुपर्छ, गोडमेल मलजल गरेर हुर्काउनुपर्छ, क्यारी बनाएर रङ्गी बिरङ्गी फुलहरू फुलाउनुपर्छ, तिनलाई सजाउनुपर्छ। तर मेरो जीवन त सधैँ श्याम श्वेत। अचम्म लाग्छ, भगवान्लाई फूल मनपर्छ भने फूल जस्तै रङ्गीन जीवन किन मर्दैन? भगवान्का लागि किन श्याम श्वेत जीवन बाँच्नुपर्छ? हो देख्छु सेता फूलहरू पनि, ती पनि राता फूलहरू जहीँ फुलेका छन् ढकमक्क। समय पुगेपछि ती सेता फूलका पराग पनि आफै खस्छन् धरतीमा र एक एक थोकका कैयौँ परागबाट उम्रिन्छन् कैयौँ फूलका नयाँ बिरुवाहरू। ती पनि ठूला भएपछि मौसमले गरेको प्रेम सँगसँगै फुल्न थाल्छन्। सेतै फूल, सेतो फूलको सृष्टि कहाँ रोकेका छन् र भगवान्ले, प्रकृतिले? तर कृत्रिम सेतो बनाएर किन रोकियो एउटा स्त्रीको सृष्टिलाई? श्रुति सम्वेकमा यतिन्जेल तपाईँ अमर न्यौपानेको उपन्यास सेतो धरतीको वाचन सुन्दै हुनुहुन्थ्यो। यो वाचनसँगै आजलाई श्रुति सम्वेकको समय सकिँदैछ। कार्यक्रमबारे तपाईँका सल्लाह सुझाव र प्रतिक्रियाका लागि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक उज्यालो 90 नेटवर्क पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। इमेलका लागि श्रुति एट युएनएन डट कम डट एनपी। हवस् त अर्को साता अमर न्यौपानेको उपन्यास सेतो धरतीको अर्को श्रृङ्खला वाचन लिएर आउनेछौ। तबसम्मका लागि प्राविधिक साथी मनोज विष्ट र म अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्रि।
Deen tanana deen tanana.